بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على رسوله الكريم، ما بعد. فقال الله سبحانه وتعالى في القرآن المجيد والفرقان الحميد: الله الذي خلق السماوات والأرض وما بينهما في ستة أيام ثم استوى على العرش. صدق الله العظيم. میرے دینی مسلمان بھائیوں، اب حضرات کے سامنے قرآن کریم کی ایک آیت کا ایک ٹکڑا میں نے تلاوت کیا ہے. اس کا ترجمہ ہے کہ اللہ تعالیٰ ارشاد فرماتے ہیں کہ اللہ تعالیٰ نے آسمان اور زمین کو اور ان دونوں کے بیچ میں جو کچھ ہے، اس کو اللہ تعالیٰ نے سات دنوں کے اندر تیار کیا، پیدا کیا. پھر اللہ تبارک و تعالیٰ اپنی شاہِ نشان عرش پر جلوہ فروز ہوا. اللہ تعالیٰ نے اس زمین اور آسمان کو، اس دنیا کے پورے نظام کو تیار کیا. اس کے تیار کرنے کے اندر آسمان اور زمین سے مراد صرف ارتھ دنیا نہیں ہے، بلکہ جتنے سیارے ہیں، جتنے اور پلینٹس ہیں، یہ سب کچھ اس کے اندر شامل ہے. سات دنوں کا تذکرہ اس لیے کیا کہ انسان اللہ تعالیٰ کی قدرت کو جان سکے کہ اللہ تعالیٰ کتنے طاقتور ہیں. انسان اتنا عاجز ہے کہ ایک گھر اگر بنانا چاہے تو ایک سال نکل جاتا ہے، بلڈنگ بنانا چاہے تو کئی سال نکل جاتے ہیں. لیکن اللہ تبارک و تعالیٰ نے اتنا بڑا پلان، اتنا بڑا کام صرف اور صرف سات دنوں کے اندر تیار کر دیا. اور اس سے بڑھ کر یہ انسانوں کی سمجھ میں آنے کے لیے اللہ تعالیٰ نے اس کا تذکرہ کیا، ورنہ اللہ تعالیٰ کی ذات تو اس پر قادر ہے کہ اللہ تعالیٰ کن فیکون کے مالک ہے. اللہ تعالیٰ ارشاد فرماتے ہیں کہ ہو جا، وہ چیز ہو جاتی ہے. اللہ تعالیٰ نے اس دنیا کو بنایا، اس کے بعد کئی سالوں تک یہ پوری زمین بنجر پڑی رہی. یہاں پر اس کے بعد اللہ تعالیٰ نے اس زمین پر جناتوں کو بسایا. اس کے کئی سال بیت جانے کے بعد اللہ تبارک و تعالیٰ نے انسان کو پیدا کرنے کا ارادہ فرمایا کہ ایک مخلوق پیدا کی جائے جن کے اندر نفس ہو. اللہ تعالیٰ نے جب انسانوں کو بنانے کا ارادہ کیا تو فرشتوں کے سامنے اس کا تذکرہ فرمایا. فرشتوں نے اللہ تعالیٰ سے کہا، فرشتوں کے اندر نفس نہیں ہے، ان کو جس چیز کا حکم دے دیا گیا وہی کرتے ہیں. اللہ تعالیٰ نے فرشتوں کی ایک بڑی جماعت پیدا کی، لاکھوں کی تعداد کے اندر. تو ان کو جب سے پیدا کیا تب سے لے کر قیامت تک وہ سجدے کے اندر ہے تو سجدے کے اندر ہی رہیں گے. ایک دوسری جماعت کو پیدا کیا فرشتوں کی، ان کو حکم دیا کہ رکوع میں رہو، تو جب سے پیدا ہمارے رشتے داروں کے اندر ہم دیکھیں کہ کیا خرابیاں ہیں. اللہ تعالیٰ نے ہمیں ایک پوزیشن دی ہے، ہمارے ماتحت جو لوگ ہیں، ہمارے فیملی والے، تو ہم اگر بڑے ہیں تو ہم سے ان لوگوں کے بارے میں سوال کیا جائے گا. اس لیے کہ یہ ہمارے رشتے دار ہیں، ہمارے فیملی والے ہیں. اگر ہماری بات بار کے اندر چلتی ہے، فیملی کے اندر چلتی ہے، تو ہم سے سوال کیا جائے گا کیا آپ کو فوقیت حاصل سی آپ کے ہاتھ کے نیچے یہ لوگ تھے آپ نے کیا کیا آپ نے ان کو تلاوت نہیں بلایا یہ ہم سے سوال ہو اللہ کے نبی کو جب وہ اندر راشد اقل اقربین کا حکم ملا تو حضور پاک صلی اللہ علیہ وسلم نے مکہ کے اندر ایک پہاڑی ہے
جس کو صفا پہاڑی کہا جاتا ہے.
آج جب انسان جو عمرہ کرنے جاتا ہے حج کرنے جاتا ہے وہ جو سعی کرتا ہے تو جہاں سے شروع کرتا ہے سعی کے اندر وہ ہے صفا پہاڑی. اس پہاڑ کے اوپر اس کے سامنے کا جو علاقہ ہے یہاں پر حضور کا قبیلہ قریش یہ لوگ وہاں رہتے تھے. آج بھی وہ نشانیاں ہیں. تو حضور پاک صلی اللہ علیہ وسلم صبح صبح اس پہاڑی کے اوپر تشریف لے گئے اور وہاں سے حضور پاک صلی اللہ علیہ وسلم نے اپنے قبیلے والوں کو بلانا شروع کیا کہ فلاں بھائی کے لڑکے آ جاؤ, فلاں آ جاؤ, فلاں آ جاؤ. اخیر کے اندر حضور پاک صلی اللہ علیہ وسلم نے پورے قریش کو بلایا.
جب سب لوگ آ گئے
تو حضور پاک صلی اللہ علیہ وسلم نے ان کو دین کی دعوت دینا شروع کیا. چونکہ سب لوگ حضور پاک صلی اللہ علیہ وسلم کو سچا مانتے تھے تو حضور پاک صلی اللہ علیہ وسلم نے دعوت دی کہ میں اگر آپ کو خبر دوں کہ اس پہاڑ کے پیچھے بہت بڑا لشکر ہے جو تم پر حملہ کرنے والا ہے تو کیا تم اس کو سچ مانو گے؟ سب نے کہا کہ ہاں آپ صادق ہیں, آپ سچے ہیں, امانت دار, تو ہم آپ کی بات کیوں نہیں مانیں گے؟ سب نے اپنی تلوار کو سنبھال لیا کہ ہم پر دشمن حملہ کرنے والا ہے, کون ہم پر حملہ کرے گا؟ حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ میں اس سے بڑے دشمن سے آپ لوگوں کو ڈراتا ہوں اور میں تم کو ایک اللہ کی طرف دعوت دیتا ہوں. اس لیے کہ یہ دنیا کا دشمن تو یہاں نہیں ہے, لیکن اگر آپ لوگوں نے ایمان قبول نہیں کیا تو آپ سب لوگ بڑے خسارے کے اندر ہوں گے. آپ لوگوں کے اوپر بہت بڑا عذاب آئے گا. میں آپ کو اس سے ڈراتا ہوں. حضور پاک صلی اللہ علیہ وسلم نے اپنے قبیلے کو کتنی حکمت کے ساتھ دین کی دعوت دی. اس میں سے کچھ لوگوں نے دعوت کو قبول کیا, کچھ شریروں نے حضور پاک صلی اللہ علیہ وسلم کو تبن لکا لہذا ما جماعتنا کہا کہ کیا تو نے ہم کو اس کام کے لیے جمع کیا؟ اتنے سے کام کے لیے, یہ فضول کام کے لیے تو نے ہم کو جمع کر دیا؟ صبح صبح حضور پاک صلی اللہ علیہ وسلم پر اس کے بعد تکلیفیں پہنچائی, پتھر برسائے اور حضور پاک صلی اللہ علیہ وسلم پر جو لوگ ایمان لائے تھے, جو لوگ مسلمان تھے, ان کے بارے میں جب پتہ چلا کہ یہ لوگ مسلمان ہیں تو ان کے اوپر اتنی سخت تکلیفیں پہنچائی کہ جس کی کوئی حد نہیں. ہم تاریخ کی کتابیں پڑھیں تو صحابہ کرام کی زندگیوں کے اندر مکہ کے اندر کیا کیا تکلیفیں ان کو پہنچائی گئی. حضور پاک صلی اللہ علیہ وسلم نے قریش نے مشورہ کیا کہ شعیب ابی طالب کے اندر ان کا بائیکاٹ کیا جائے. شعیب ابی طالب ایک جگہ ہے, دو پہاڑیاں ہیں, اس کے بیچ کے اندر جو لوگ مسلمان تھے ان سب کو اس کے اندر بھیج دیا گیا اور ساتھ کے اندر جو کافر تھے لیکن حضور کی اعانت مدد کرنے والے تھے ان کو بھی ڈال دیا گیا اور یہ معاہدہ ہوا, یہ ایگریمنٹ کیا گیا کہ ان کی کوئی مدد نہیں کرے گا, نہ کھانے کے اعتبار سے, نہ پینے کے اعتبار سے, نہ رہن سہن کے اعتبار سے. ان کو کسی بھی طرح کی کوئی سہولتیں ان کو فراہم نہیں کی جائے. اس پر ایگریمنٹ کیا گیا, لوگوں سے عہد لیا گیا, اتنا خطرناک عہد لیا گیا
और उस अहदनामे को उसकी आज़मत बताने के लिए कि लोग इसको मामूली न समझे, उसको काबतुल्लाह के अंदर लटकाया गया। हुज़ूरे पाक सल्लल्लाहु अलैहि वसल्लम ने शेबे अबी तालिब के अंदर सहाबाए किराम ने ऐसे दिन गुजारे कि उनके पास खाने को कुछ नहीं था,
खाने को कुछ नहीं,
तो क्या खाए। अरब के अंदर रेत है, तो रेत में घास होती है मामूली सी,
बहुत मामूली,
उस घास को खाकर दिन गुजारे। और वो भी ऐसा नहीं कि हर रोज वो घास मिलती, कभी कभी वो घास मिलती थी और वो खाकर के दिन गुजारे। दरख्त के पत्ते जो हमारे यहाँ की बकरियां भी नहीं खाती, इसलिए कि उसमें कांटे होते हैं, वो ऊंट ही खाता है। ऐसे दरख्त के पत्ते सहाबाए किराम ने खाए
भूख की वजह से।
ऐसे दिन गुजारे
किस लिए?
इस दीन के खातिर, दुनिया के अंदर दीन को फैलाने के खातिर। हमारे बहुत ही करीब के अंदर एक मुल्क है इथोपिया, जिसको आज कहा जाता है। हम जो हजरत बिलाल हबशी रज़ियल्लाहु ताला अन्हु का तज़किरा करते हैं कि कितनी तकलीफ उनको पहुंचाई, वो यहाँ के रहने वाले, इथोपिया के रहने वाले, और यहाँ से सऊदी अरब का सफर कितना लंबा सफर। आज अगर हम हवाई जहाज के जरिए से ट्रैवल करें तो कितना लंबा लगता है। उस जमाने के अंदर कहाँ कुछ था। लेकिन सच्ची तड़प के अंदर इतना लंबा सफर किया। और वो भी ऐसा नहीं कि सफर में चले थे, बिकते बिकाए, गुलाम बनते बनाए वहाँ तक पहुँचे। इतनी तकलीफें झेलने के बाद जब इंसान को वो चीज हासिल हो गई, ईमान हासिल हुआ बिलाल हबशी रज़ियल्लाहु ताला अन्हु को, तो उनके आका ने क्या किया? जब उसको पता चला कि बिलाल मुसलमान हो गया, तो हज़रत बिलाल हबशी को जंजीर के अंदर बांध करके कमरे के अंदर डाल दिया। न खाना न पीना कुछ नहीं, ऐसी हालत कर दी। सहाबाए किराम को जब इसका पता चला, हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु को हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया था कि बिलाल को आज़ाद कराओ। हज़रत बिलाल हबशी को आज़ाद कराए। इतनी मुसीबतें झेली कि हज़रत ख़ब्बाब रज़ियल्लाहु ताला अन्हु के बारे में है कि उनको उनके आका ये करते थे कि उनको अरब की ज़मीन के ऊपर नंगा करके लिटा देते थे। आज हमसे यहाँ की धूप बर्दाश्त नहीं होती, वो तो अरब है। वहाँ की तपती हुई रेत के उसके अंदर अगर अंडे रख दिए जाए तो वो अंडे उसके अंदर बॉईल हो जाते। ऐसी रेत के ऊपर उनको नंगा लिटा दिया जाता। उन्होंने किस लिए किया? इतनी तकलीफ सहाबाए किराम वसल्लम ने क्यों बर्दाश्त की? फिर जब अल्लाह ताला ने फुतुहात के दरवाजे खोले तो अब अल्लाह ताला ने सब कुछ दे दिया। खैबर के अंदर सहाबाए किराम वसल्लम के पास जमीनों की जमीनें थी, फुतुहात हासिल हुई थी, जमीनें मिली थी, घरबार मिला था। तो अब सहाबाए किराम वसल्लम को चाहिए था कि इतनी सारी तकलीफें झेल ली है, अब सहाबाए किराम वसल्लम अपनी घर के अंदर आराम से बैठ जाते। लेकिन नहीं, जब फुतुहात मिली, जब असबाब मिले तो इस दीन को लेकर अरब से बाहर गए। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम के ज़माने के अंदर 12 हिजरी तक पूरे अरब के अंदर ईमान को फैला दिया। उसके बाद जब अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु का ज़माना आया तो अरब से बाहर गए इस दीन को लेकर। मेज़बान रसूल के हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम मदीना तशरीफ लाए तो उनके घर रुके। उनकी कब्र आप देखो तो वो तुर्की के अंदर इतना दूर صحابہ کرام کو جب مال اسباب اور فراوانیاں حاصل ہوئی تو انہوں نے اکتفا کر کے اپنے گھر نہیں بیٹھے بلکہ اس دین کے خاطر اپنے گھر بار کو اپنے چین سکون کو چھوڑ کر باہر ملکوں کا سفر اس دین کو پھیلایا ہمارے لیے نسلوں کے ہمارے ہندوستان کون آتا دین لے کر صحابہ کرام و سلام اگر اکتفا کر کے بیٹھ جاتے تو ہمارے ہندوستان دین لے کر کون آتا یہاں اتنی دور افریقن ممالک کے اندر دین لے کر کون آتا صحابہ کرام و سلام آئے افریقہ تک صحابہ کرام و سلام کی رسائی ہے یہاں تک وہ دین لے کر کے آئے ہمارے میرے بھائیو یہ دین ہم کو بہت مصیبتوں سے بہت قربانیوں سے ہمیں ملا ہے اس کو اب ذمہ داری ہے کہ اس کو آگے پہنچائے یہ ہماری ذمہ داری ہے اس لیے اب ہم پر ذمہ داری ہے ہمارے لیے لوگوں نے بہت قربانیاں دے دی اب ہمیں قربانی دینی ہے اس لیے جب بھی ہم پر تقاضے آئے اس دین کے خاطر ہم پر وہ تقاضے نہیں آتے کہ آپ کو ننگے پیر دھوپ کے اندر چلنا ہے ہم پر تقاضے وہ نہیں آتے ہم پر وہ تقاضے نہیں آتے کہ آپ کو بھوکا رہنا ہے ہم سے یہ نہیں مانگا جاتا ہم سے یہ نہیں مانگا جاتا کہ اپنا گھر بار چھوڑ کر چلے جاؤ ہم سے یہ نہیں مانگا ہم کو تو اللہ تعالیٰ ساری سہولتیں دے رہے ہیں کہاں جانا ہے آپ کے لیے گاڑی تیار ہے سواری تیار ہے بس آپ کو جانا ہے اور دین کی دعوت رہنے کے لیے اللہ تعالیٰ نے شاندار مسجدیں بنا کر دی کہ لوگ آ کر کے جماعتیں آ کر کے مسجد کے اندر رہے ان کا سارا نظام مقامی لوگ سنبھالتے ہمیں بس کچھ وقت دینا ہے اور جو تقاضے ہو جو مانگا جائے ہم سے تین دن چالیس دن جو مانگا ہمیں اس پر اس سے ہماری ذات کو بھی فائدہ ہوگا اور ہمارا جو ہم مسلمان ہونے کی حیثیت سے ہم پر جو ذمہ داری ہے کہ اس دین کو پھیلانا حضور پاک صلی اللہ علیہ وسلم کا جو مشن ہے اس کے اندر ہمارا کچھ وقت لگ جائے اس لیے عشاء کے بعد انشاءاللہ بات ہوگی اس کے بعد انشاءاللہ تقاضے رکھے جائیں گے سبھی حضرات سے گزارش ہے کہ اس کے اندر اپنے آپ کو لبیک کہنے والا بنے اس پر اپنے آپ کو قربان کرنے والا بنے اللہ تعالیٰ ہم سب کو کہنے سننے سے زیادہ عمل کرنے کی توفیق عطا فرمائے وآخر دعوانا الحمدللہ رب العالمین کہ تب سے لے کر قیامت تک وہ رکوع ہی کے اندر رہیں گے لیکن اللہ تعالیٰ نے انسان کو پیدا کرنے کا جب تذکرہ کیا کہ ان کے اندر نفس ہوگا ان کو اختیار ہوگا کہ وہ جو کرنا چاہے وہ کرے تو فرشتوں نے کہا کہ اللہ تعالیٰ اب ایک ایسی قوم ایک ایسی جماعت تیار کر رہے ہیں جو فساد مچائے گی جو زمین کے اندر آپ کی نافرمانی کریں گی ایسی جماعت کو آپ پیدا کرنا چاہتے ہیں کیا ہم کافی نہیں ہیں اللہ تعالیٰ نے فرشتوں کو اس کا جواب نہیں دیا اللہ تعالیٰ نے جبرائیل علیہ الصلوۃ والسلام کو حکم دیا کہ زمین سے مٹی لائی جائے جبرائیل علیہ السلام نے مختلف زمین کے پوری دنیا کے اندر الگ الگ طرح کی مٹی ہوتی ہے حضرت جبرائیل علیہ السلام نے الگ الگ جگہ سے مٹی کو سلیکٹ کیا اور اللہ تعالیٰ کی بارگاہ کے اندر پہنچے اللہ تعالیٰ نے اس مٹی کے ذریعے سے اپنے ہاتھوں سے ایک پتلا بنایا ایک شکل بنائی اور وہ اندر سے کھوکھلی تھی شیطان وہ اس وقت بھی تھا اس کو ابلیس کہتے تھے جب اس نے اس شکل کو دیکھا تو بڑا حیران تھا اللہ تعالیٰ نے اس کے بعد انسان کی تخلیق کی اس میں شیطان نے ٹانگ اڑائی اس نے اللہ کا حکم نہیں مانا سجدہ کرنے کو کہا حضرت آدم علیہ الصلوۃ والسلام کے سامنے تو سب نے کیا شیطان نے نہیں کیا اللہ تعالیٰ نے اس کو اپنے دربار سے بھگا دیا تب اس نے अल्लाह ताला के सामने चंद दरख्वास्त की, उसमें से एक दरख्वास्त ये की कि मुझे कयामत तक की मोहलत चाहिए, मुझे जिंदगी चाहिए कि मैं कयामत तक जिंदा रहूं। अल्लाह ताला ने उसको मोहलत दे दी। उसने हजरत आदम अलैहिस्सलाम का पुतला देखा था तो वो कहने लगा कि आपने जो इंसान बनाया है उस इंसान को मैं काने के भटका सकता हूँ, इसलिए कि वो खोखला है, उसके अंदर कुछ नहीं है, मैं उसको भटका सकता हूँ। अल्लाह ताला ने उसको कहा कि तू कुछ तो कर सकता है, लेकिन तो हर इंसान को इस राह से भटका नहीं पाएगा। उसने कहा कि मैं अपनी पूरी कोशिश तो ज़रूर करूँगा। अल्लाह ताला ने हज़रत आदम अलैहिस्सलाम को इस दुनिया के अंदर भेजा। उसके बाद ज़माना चलता गया। कौमें आती गई और हर कौम के अंदर उनकी इस्लाह के लिए उस ज़माने के एतबार से अल्लाह ताला ने अपने चुनिंदा बंदों को अल्लाह ताला ने भेजा, जिनको हम अंबिया किराम कहते हैं, जो मासूम होते हैं, और वो कौम में आकर कौम की हिदायत उनको सही रास्ता बताते हैं। ऐसे अंबिया किराम 1,24,000 अंबिया किराम आए। जब अंबिया किराम इस दुनिया के अंदर आते थे तो हर कौम ने हर नबी को सताया, हर नबी को सताया गया, किसी न किसी तरीके से नबियों को कौमों ने सताया है। कुरान करीम के अंदर जिन अंबिया किराम के वाक्यात है उनको हम पढ़ लें तो हर नबी के ऊपर कुछ न कुछ आजमाइश आई। बाद कौमों ने तो इतनी शर्मनाक तकलीफें दी कि नबियों को बीच से काट दिया। इतनी खतरनाक कौमें गुजरी और उन्होंने अपने नबियों को इतनी तकलीफें दी। आखिर के अंदर हजरत ईसा अलैहिस्सलाम आए, उनके ऊपर भी बहुत हालात आए, इसलिए कि अल्लाह ताला ने अपनी कुदरत दिखाने के लिए हजरत ईसा अलैहिस्सलाम को बगैर बाप के पैदा किया था। सिर्फ उनकी वालिदा थी। हजरत जिब्रील अलैहिस्सलाम को अल्लाह ताला ने ताकत दी कि उनकी फूंक से हजरत ईसा अलैहिस्सलाम पैदा हुए, तो उन पर भी कौम ने बहुत जुल्म किया, उनको सताया। उसके बाद एक तवील जमाने तक दुनिया ऐसे ही चलती रही। तकरीबन 750 साल तक कोई नबी नहीं आया। इन 750 साल के अंदर दुनिया के अंदर इतने फसाद हुए, इतनी खराबियाँ आई कि ये दुनिया जहन्नम के दहाने पर आ खड़ी थी। हर तरह की बुराई इस दुनिया के अंदर वजूद में आ चुकी थी। हमने सीरत पढ़ी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की, तो मक्का के माहौल को देखा, अरब का माहौल देखा, अरब बड़े शरीफ लोग होते हैं, उनका माहौल देखा, तो इतनी गिनों के अंदर चीजें थी, इतनी शर्मनाक चीजें कि जिसकी कोई हद नहीं। अपनी निस्वानी अपनी औरतों को, अपनी बच्चियों को जिंदा जमीन के अंदर दफन कर देते थे। औरतों से नफरत इतनी खतरनाक कि अगर किसी ने किसी को कुछ कह दिया तो सामने वाला अपनी तलवार निकाल लेता,
और अगर किसी के अंदर लड़ाई शुरू हो गई तो साल 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 तक लड़ाइयां चलती थी। लोग लड़ाई की वसीयत करते थे कि फलां के साथ हमारी लड़ाई है, इसकी वसीयत की जाती। इतना खराब माहौल था। इस माहौल के अंदर अल्लाह तबारक व तआला ने हजरत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को मबऊस फरमाया। और रही बात ही बात कि वो लोग किसकी इबादत करते थे, तो 360 बुत उन्होंने बनाए हुए थे। हर दिन का एक अलग बुत। साल के अंदर इतने दिन होते हैं, हर दिन का एक अलग बुत उन्होंने बनाया। हर दिन अलग खुदा। ये माहौल था। इस माहौल के अंदर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने मबऊस फरमाया और अल्लाह ताला ने हुक्म दिया कि इन 350 वाले माहौल के अंदर आपको एक की दावत देनी। लोग 350 को इबादत करने वाले हैं, उनको 350 से हटाकर एक की तरफ ले जाना। कितना मुश्किल काम। हजरत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने शुरू के अंदर अपने अखलाक को बनाया। सबसे अहम चीज़ इंसान किसी माहौल के अंदर काम करना चाहे तो उसके अखलाक होते हैं। लोग उसकी मुआशरत को देखते हैं, उसके रहन सहन को देखते हैं कि इंसान कैसा है। हजरत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने 40 साल तक कोई खुदाई की दावत नहीं दी, कोई अल्लाह ताला की तरफ किसी को नहीं बुलाया अपनी इबादत की। 40 साल तक सिर्फ लोगों को अपने अखलाक दिखाए। जब 40 साल के बाद अल्लाह ताला ने हजरत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को नबी बनाया, पैगंबर बनाया, नबूवत दी, उसके बाद अल्लाह के नबी ने लोगों को अल्लाह की तरफ बुलाना शुरू किया। लोगों ने आपके अखलाक को देखा था, आपकी सच्चाई को देखा था। तो जो सच्चे दिल के थे, नरम दिल के थे, उन्होंने माना। लेकिन जो शरीर लोग थे, उन्होंने इनकार किया, तकलीफें देना शुरू की। आज तक जो लोग अल्लाह के नबी को सच्चा, अकलमंद, समझदार कहते थे, ऐसे लोग अल्लाह के नबी को झूठा, पागल, मजनून कहने लगे। यानी सिर्फ एक दावत देने पर पूरी माजी सारी मेहनतों को लोगों ने भुला दिया, पूरा माहौल बदल दिया। इतनी खतरनाक हालात कर दिए। अल्लाह के नबी ने चंद सालों तक पोशीदा तौर पर अपने दोस्तों के अंदर, अपने घर वालों के अंदर दीन की दावत चलाई। हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु मर्दों के अंदर सबसे पहले इस्लाम लाने वाले कौन थे? हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के दोस्त थे। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के दोस्त थे। जब उनको अल्लाह के नबी ने दावत पेश की तो वो मान इसलिए कि दोस्ती थी। जब इंसान किसी का दोस्त होता है तो उसकी बात जल्दी मानता है। हम भी अगर दुनिया के अंदर किसी से कोई काम करवाना हो तो हम देखते हैं कि उसके दोस्त हमारे दोस्त है कि नहीं, तो हम उसको कहते हैं कि तू अपने दोस्त को कह कि मेरा एक काम कर। हालांकि हम उसे डायरेक्ट कह सकते हैं, लेकिन लागवक लगाते हैं कि उसके दोस्त को कहेंगे तो काम जल्दी होगा। तो हमारे अगर दोस्त है तो हमें फिक्र करनी कि हमारा दोस्त मस्जिद से करीब कैसे हो, अल्लाह से करीब कैसे हो जाए, हमारा फ्रेंड सर्कल कैसे अल्लाह ताला की तरफ मस्जिद की तरफ जाने वाला बन जाए। एक बात है कि इंसान
कहीं पर जाता है तो अकेला नहीं जाता, कहीं घूमने जाए तो साथ में किसी न किसी को लेकर जाता है। हमारे यहाँ रात में लोग चाय पीने के आदि होते हैं तो बस्ती से बाहर चाय पीने जाते हैं, जो दुकान बहुत बाहर हो तो वो अकेला नहीं जाता, अपने सारे दोस्तों को बुला करके जाता है। कोई नहीं आता है फिर भी किसी न किसी को जबरदस्ती पकड़ कर लेकर जाता है कि मेरी तरफ से पिलाऊंगा लेकिन साथ में चलना। तो हम फिर नमाज के मामले में ऐसा क्यों करते हैं कि अकेले घर से निकल कर मस्जिद आ गए? हमारे रास्ते के अंदर अगर हमारे किसी दोस्त का घर आ रहा है तो हम उसको पकड़कर क्यों नहीं लाते? अगर रास्ते में नहीं आता, अगर उसका घर किसी और तरफ है तो हम ये तकलीफ क्यों नहीं लेते कि उसको वहां से पकड़कर लें? हमारा दोस्त है, हमने दोस्ती की है, दोस्ती का हक है कि हम जन्नत के अंदर अकेले नहीं जाएंगे, तेरे को साथ लेकर जाएंगे। हम आमाल के अंदर अकेले नहीं बढ़ेंगे, तेरे को साथ लेकर के आगे बढ़ेंगे। ये आज़म करें कि हमारे जो फ्रेंड सर्कल है उसको तनहा नहीं छोड़ेंगे। हम यहाँ जो बैठे हैं क्या हमारे दोस्त नहीं है? हमारे दोस्त है तो हमारे साथ क्यों नहीं आए? हमने उनको इस हद तक दावत क्यों नहीं दी कि वो हमारे साथ आने वाले? उनको हम होटल में साथ लेकर जाते हैं तो यहाँ पर भी साथ लेकर आए। दूसरे नंबर पर ईमान लाने वाले हुजूर के घर वाली बीवी हजरत खदीजा रज़ियल्लाहु ताला अन्हा औरतों के अंदर सबसे पहले ईमान लाए। घर का माहौल ऐसा बनाया गया कि हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने दावत दी, कबूल कर ली। अपने घर का माहौल ऐसा बनाओ कि हम जो दीन की दावत दे तो उसको कबूल कर लिया। हमारी औरतों के अंदर अगर दीन आएगा तो हमारी नस्लों के अंदर दीन बहुत आसानी से आ जाएगी। इसलिए कि बच्चा जब से पैदा होता है तो वो अपनी माँ को सबसे ज्यादा देखता है, अपने बाप को कारोबार की वजह से घर से बाहर रहने की वजह से थोड़ा कम देखता है, लेकिन अपनी माँ को 24 घंटे वो देखता है। जब उसकी आँख खुलती है तो उसके सामने उसकी माँ होती है। अगर उसकी माँ के अंदर दीन होगा, इस्लाम होगा तो वो उसको फॉलो करने वाला बनेगा। अभी वो कुछ नहीं समझता, लेकिन वो जो कुछ देखेगा वो अपने दिमाग के अंदर मेमोरी के अंदर फिट करेगा। तो अगर हमारी घर की मस्तूरात के अंदर नींद होगा, नमाजों की पाबंदी होगी, तिलावत की पाबंदी होगी, तस्बीहात की पाबंदी होगी तो हमारे बच्चों के अंदर इसका आना बिल्कुल जरूरी बात। इसलिए कि उसने अपनी माँ को करते हुए देखा है तो वो भी काम को करने की कोशिश करे। सबसे पहला मदरसा माँ की गोद को कहा गया, तो ऐसे ही नहीं कह दिया गया कि माँ सबसे पहला मदरसा। बच्चा जो देखता है वो सीखता है, इसलिए बहुत जरूरी है कि हमारे घर के अंदर, हमारी मस्तूरात के अंदर दीन आए। हम इसको बहुत मामूली समझते हैं। औरतें जब उनको मौका मिलता है नमाज पढ़ती है या नमाजों को मुअख्खर करती जाती है। काम है बिल्कुल है, आपको घर के काम करने हैं, लेकिन दीन भी जरूरी है। आपके औलाद को अगर आप नेक साले बनाना चाहते हैं तो अपने घर की मस्तूरात के अंदर दीन का होना बहुत जरूरी है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इन दो रास्तों से के सबसे पहले किन लोगों ने ईमान कबूल किया तो हम देखें कि करीब के लोग हैं। फिर इसके बाद फैमिली वाले आते हैं। अल्लाह ताला ने कुछ मुद्दत के बाद हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया, वअन्ज़िर आशीरतक अल अक्रबीन, कि अपने करीबी रिश्तेदारों को डराइए।
डराने का मतलब ये है
कि दीन की तरफ बुलाइए और बड़े अज़ाब से डराइए,
इसलिए कि जो दीन की तरफ नहीं आएगा,
ईमान कबूल नहीं करेगा,
उसको बहुत बड़ा अज़ाब मिलने वाला है।
तो उसको कहा गया वा इंजिर आशीरा तकला कबीन, करीबी रिश्तेदारों को डराइए।